لا حول ولا قوة إلا بالله العلي العظيم حسبنا الله نعم الوكيل نعم المولى ونعم النصير بسم الله الرحمن الرحيم الحمد لله رب العالمين بارئ الخلائق أجمعين وهو أرحم الراحمين في موضع العفو والرحمة وأشد المعاقبين في الشدة والنقمة ثم الصلاة والسلام والتحية والكرام على رسوله البشير النذير السراج المنير مولانا ومولى الثقلين جد الحسنين أبي القاسم محمد وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا لسيما قرة عين الرسول الزهراء البتول ومولانا صاحب العصر والزمان أما بعد قال الله الحكيم في كتابه الكريم بسم الله الرحمن الرحيم ومن الناس من يتخذ من دون الله أندادا يحبونهم كحب الله والذين آمنوا أشد حبا لله درود بھیجیے محمد علیہ وسلم حضرت محترم آپ کے سامنے آج خداوند عالم کی دی ہوئی توفیق سے تیسرا روز موضوع سخن ہمارا محبت ہے خداوند عالم کا عشق خداوند عالم نے اس کائنات کو محبت اور عشق پر خلق کیا اور کربلا کے اندر امام حسین علیہ السلام نے اسی عشق الہی کو ہماری آنکھوں کے سامنے انتہائی عیاں کر کے رکھا بنیادی طور پر ہم اور آپ عشق اور محبت الہی کے لیے ہی اس دنیا میں آئے ہیں چونکہ انا للہ و انا الیہ راجعون یہ فقط مصیبت میں پڑھا جانے والا کلمہ نہیں ہے یہ میری اور آپ کی زندگی کا دستور الحیات دستور العمل ہے انا للہ یہاں پر جو لام کے نیچے زیر لگی ہے یہ ملکیت کا معنی دیتا ہے مالکیت کا معنی دیتا ہے انا للہ بے شک ہم سب کے سب اللہ کے لیے ہیں ایک ترجمہ ہم کرتے ہیں اللہ کی طرف سے ہیں خب اللہ کی طرف سے ہیں کس کے لیے ہیں دونوں معنی درست ہیں اللہ کی طرف سے بھی ہیں انا للہ اللہ کی طرف سے آئے ہیں و انا الیہ راجعون اسی کی طرف پلٹ جائیں گے انا للہ مالکیت کے معنی میں بھی ہے ہم سب اللہ کی ملکیت ہیں ہم سب کا مالک اللہ ہے جس کو مناجات کوفہ میں امام علی علیہ الصلوۃ والسلام نے ایسے بیان کیا کہ مولایا یا مولائی اے میرے مولا اے میرے آقا انت المالک و انا المملوک اس کائنات کی ابتدا بھی محبت پر ہے اس کائنات کا دوام بھی محبت خدا کے سبب ہے اس کائنات کا بقا بھی محبت الہی کے سبب ہے اگر محبت الہی نہ ہو تو یہ کائنات تباہ ہو جائے گی اس کائنات کے اندر فساد اتنا زیادہ ہے کہ کائنات دوام نہیں لا سکتی قرآن کی آیات آپ کے سامنے رکھوں سورہ فاطر کی آیات سورہ فاطر کی آیت ہے ایک جگہ اور عنوان ایک ہی ہے لو یؤاخذ اللہ الناس بما کسبوا ما ترک علی ظہرها من دابۃ ولکن یؤخرہم الی اجل مسمی سورہ فاطر میں آیا کہ اگر لوگوں کی اپنی کمائی یعنی اپنے اعمال کی بنیاد پر خداوند عالم انسانوں کی گرفت کرنے پر آ جائے تو اس زمین کے اوپر کوئی ایک چلنے والا بھی باقی نہیں بچے گا قرآن کیا کوئی ایک چلنے والا بھی باقی نہیں بچے گا ولیکن یؤخرہم الی اجل مسمی لیکن خداوند عالم ایک خاص وقت تک سب کو مہلت دے رہا ہے دوسری جگہ لو یؤاخذ اللہ الناس بظلمہم وہاں تھا بما کسبوا جو کما رہے ہیں بظلمہم دوسری آیت میں آئے جو ظلم کر رہا ہے انسان اپنے اوپر دوبارہ وہی ما ترکا علیہا اس زمین پر نہ چھوڑتا خدا اس ظلم کی بنیاد پر اگر خدا پکڑنے پر آ جائے فوراً، من دابتن کسی رینگنے والے کو، چلنے والے کو، حرکت کرنے والے کو، ولیکن یؤخرہم الی اجل مسمی، لیکن خدا ان کو آخری ایک مہلت دیتا ہے، اجل مسمی خاص وقت تک، جب تک کہ ان کا وقت نہیں ہے۔ عزیزوں، یہ جو مہلت دی جاتی ہے یہ محبت اور شفقت کی بنیاد پر دی جاتی ہے۔ اگر خداوند عالم محبت اور شفقت سے فقط دنیا کو خلق کرتا، اس کے بعد نگاہ کرم محبت کو ہٹا لیتا، تو پہلی ہی انسان کی غلطی پہلی ہی سزا کے لیے اس کی کافی ہوتی، پہلی غلطی کافی تھی۔ ہم اور آپ بھی اگر اپنے گھروں میں کوئی نظام بناتے ہیں، اپنے آفیسز میں نظام بناتے ہیں، جائز الخطا ہے انسان، بشر جائز الخطا ہے، تو ہم اپنے اس نظام میں، چاہے گھر کا ہو، آفس کا ہو، جتنا آپ کا دائرہ اختیار ہے، جتنا آپ کے افراد آپ کے انڈر کام کرتے ہیں، ان کے لیے آپ ایک قانون بناتے ہیں، اس میں یقیناً اس بات کی گنجائش رکھی جاتی ہے کہ جس سے ذریعے سے کام لیا جا رہا ہے، چاہے بچہ ہے یا میرا سب آرڈینیٹ ہے، غلطی کر سکتا ہے۔ عقل مند انسان کبھی بھی پہلی غلطی پر گرفت نہیں کرے گا۔ ہاں، جس کی گردن میں فرعونیت والی اکڑ ہو وہ تو ضرور توہین کرے گا انسانوں کی، لیکن جس کے پاس ذرا سی بھی عقل ہوگی وہ اس بات کی گنجائش رکھے گا کہ انسان ہے، جائز الخطا ہے، غلطی کر سکتا ہے، ممکن ہے میرے سمجھانے میں غلطی ہو، ممکن ہے سمجھنے میں غلطی ہو، ممکن ہے ارادے میں سستی ہو، ممکن ہے آج کام کرنے پہ دل آمادہ نہ ہو، ممکن ہے گھر کے مسائل ہو، ہزار ممکنات کی توجہ آپ کر سکتے ہیں۔ اسی لیے کہا گیا کہ ایک اچھا مینیجر کون ہوتا ہے؟ ایک اچھا مینیجر وہ ہوتا ہے جو باس نہیں ہوتا، لیڈر ہوا کرتا ہے۔ باس اور لیڈر میں فرق ہوتا ہے، ظاہر ہمارے اس موضوع کی مناسبت سے نہیں ہے چیز، باس ہوتا ہے جو وقت حکم دینا جانتا ہے، لیڈر وہ ہوتا ہے جو ساتھ چلانے کی صلاحیت رکھتا ہے۔ آئمہ علیہ السلام کو خدا نے باس نہیں بنایا، لیڈر یعنی قائد اور رہنما بنایا انسانوں کا۔ درود پڑی محمد والے محمد۔ خدا مند عالم اس زمین کا جو بقا ہے، یہ بقا بھی محبت کی بنیاد پر، خدا محبت کی وجہ سے انسان سے جو محبت رکھتا ہے، پہلے انسان کو وجود دیا، انسان کے اندر کمالات کو رکھا اور انسان کے ضعف سے واقف ہے، اسی لیے خدا محبت کے سبب مہلت دے رہا ہے۔ یعنی مہلت یعنی سنبھلنے کا موقع، ٹھیک ہے ایک دفعہ غلطی کی، دوبارہ آؤ، صحیح کر کے آؤ، صد بار اگر توبہ شکستی باز آ، اگر 100 مرتبہ بھی توبہ توڑ چکے ہو دوبارہ آؤ، میرا دروازہ بند نہیں پاؤ گے۔ جائز الخطا انسان، بس مہلت خدا دیتا ہے عزیزوں، یعنی تاکہ انسان سنبھل جائے، یہ محبت خدا ہے۔ آئیے اس مہلت کی شدت کو دیکھیں۔ خدا وند عالم حضرت موسیٰ اور حضرت ہارون کو فرعون کی طرف بھیج رہا ہے، وہ فرعون جس نے طغیان کیا، سرکشی کی، نافرمانی کی، ہزارہا بچوں کو مروا دیا، ہزارہا بچوں کو قتل کروا دیا۔ نوزاد بچہ جیسے پیدا ہوتا تھا معلوم ہوتا تھا کہ لڑکا ہے، حکم تھا کہ مار دیا جائے، قتل کر دیا جائے، ماؤں کی گودیں اجڑ گئیں۔ وہ فرعون، وہ کہ جس نے بنی اسرائیل کو اپنا قیدی بنا کر رکھا، جس کی فرعونیت ہے، جس کا جاؤ حشم ہے، سب کچھ ہے، اس کی طرف خدا بھیج رہا ہے۔ اب کس کو بھیج رہا ہے؟ حجت تمام کرنے کے لیے، چونکہ جب حجت تمام ہو جائے گی اور اس کے بعد بھی کوئی نہیں سمجھے گا تو پھر اس کی گرفت ہو جائے گی۔ خدا یہاں حجت تمام کرنے کے لیے بھیج رہا ہے، اے موسیٰ، اے فرعون، اے موسیٰ، اے ہارون، جاؤ فرعون کی طرف، اذھبا الی فرعون انہ طغی، آپ دونوں جاؤ، اذھبا کا لفظ دونوں کے لیے ہے، جاؤ فرعون کی طرف، انہ طغی کہ اس نے طغیان کیا، سرکشی کی۔ اب اس کو پڑھتے ہوئے میں ہمیشہ اس کے آگے یہ بیان کرتا ہوں کہ خدا کو بھیجتے ہوئے ذرا سختی کی بات کرنی چاہیے تھی ہمارے اور آپ کے عقیدے کے مطابق۔ فرعون کی طرف بھیج رہا ہے، ظالم کی طرف بھیج رہا ہے، متکبر مستکبر کی طرف بھیج رہا ہے، ہزاروں بچوں کے قاتل کی طرف بھیج رہا ہے۔ تو حضرت موسیٰ کو کہنا چاہیے تھا خدا کو کہ موسیٰ جب جاؤ تو دیکھو اس کے ساتھ بڑی سختی سے پیش آنا، اس کے ساتھ شدت سے پیش آنا، لیکن خدا برعکس ہے۔ خدا کیا کہہ رہا ہے؟ اذھبا الی فرعون انہ طغی، فرعون کی طرف جاؤ کہ اس نے طغیان کیا ہے، وقولا له قولا لینا، لیکن اے موسیٰ، اے ہارون، نصیحت کر کے بھیج رہا ہوں، فرعون کے پاس جب جاؤ تو بڑے نرم لہجے میں اس سے بات کرنا، قرآن ہے یہ، قولا له قولا لینا، نرم لہجے میں بات کرنا اس کے ساتھ۔ کیوں نرم لہجے میں بات کرنا؟ لعلہ یتذکر او یخشا، یہاں کہ شاید تمہارا نرم لہجہ اس کے سخت دل پر اثر ڈال دے، وہ رب کی بارگاہ میں پلٹ آئے، وہ رب کی بارگاہ میں پلٹ آئے۔ بار الہ، تو فرعون کو قبول کرنے پہ تیار ہے؟ خدا کہہ رہا ہے ہاں میں تیار ہوں، وہ آنے پہ تیار ہو، میرا دروازہ بند نہیں ملے گا۔ یہ محبت ہے خداوند عالم کی, یہ محبت ہے کہ آخری لمحے تک خدا انسانوں کو محبت کے سبب مہلت دے رہا ہے آخری لمحے تک. اب اسی محبت کا ایک مرکز اس زمین پر چاہیے جو خدا کی اس محبت کو مجسم کر کے دکھائے. مصائب کا ٹکڑا نہیں ہے مگر مصائب ہیں. اسی محبت خدا کا, اسی مظہر تام ہو محبت کا خدا کا کوئی جو اس زمین پر اس محبت کو آخری لمحے تک کر کے دکھائے. یہ حوصلہ فقط ابا عبداللہ الحسین میں ہے کہ جب شمر ملعون خنجر لیے آگے بڑھ رہا ہے, امام اس سے پوچھ رہے ہیں مجھے جانتا ہے؟ وہ کہتے ہیں ہاں جانتا ہوں. کیوں امام پوچھ رہے ہیں مجھے جانتا ہے؟ کہ ایسا نہ ہو نادانی میں خنجر چلا رہا ہو, ایسا نہ ہو انجانے میں خنجر چلا رہا ہو. امام نے کہا مجھے جانتا ہے؟ کہنے لگا ہاں جانتا ہوں. امام نے کہا جاننے کے باوجود کیوں میرے قتل کو آمادہ ہے؟ ملعون کہتا ہے کہ مجھ کو بڑے بڑے انعامات کا وعدہ دیا گیا ہے. سمجھو کیجئے گا, یہ شمر تمام مظالم پیچھے کر چکا, تمام شہدا شہید ہو گئے, تمام بچے مارے جا چکے, اب عبداللہ تنہا ہے, آخری وقت ہے, لیکن خدا کی اس محبت کی نمائندگی حسین کر رہے ہیں زمین کے اوپر. وہ خدا جو فرعون جیسے کو آخری میں قبول کرنے پہ تیار ہے, حسین شمر کو راستہ دینے پہ تیار ہیں. عزیز انتہائی یہ امام حسین کے کرم کے, شمر کو تیار ہیں. کہتے ہیں اب میرے قتل سے ہاتھ کھینچ لے, اپنے آپ کو میرے قتل میں آلودہ نہ کر. اس نے کہا مجھے انعامات کا وعدہ دیا گیا. حسین کہتے ہیں جتنے وعدے تجھے یزید نے دیے اس سے زیادہ تجھے عطا کر دوں. عزیز حسین علیہ السلام خود کو بچانا چاہ رہے ہیں؟ نہیں, امام حسین اس موقع پر بھی شمر کو بچنے کا موقع دے رہے ہیں. یہ اب عبداللہ الحسین نمائندہ ہے امام حسین خدا کی اس محبت کا. درود پڑھیے محمد والے محمد پر. یعنی خدا بندے عالم نے ایک کائنات محبت پر خلق کی ہے, محبت سے چلا رہا ہے. اس کی محبت کی دلیل اس کائنات کے اندر انسانوں کو دی جانے والی مہلت ہے. لو یؤاخذ اللہ الناس بما ظلمہم ما ترک علیہا من دابۃ, اگر وہ پکڑنے پر آ جائے فوراً کسی کو نہیں چھوڑے, لیکن وہ چھوڑ رہا ہے, مہلت دے رہا ہے. بس یہی محبت ہے عزیزوں, اس کے ذریعے سے میں اور آپ آگے بڑھے. خدا بند عالم نے اس زمین کے اوپر نمائندگی عطا کی ہے اس محبت کو سمجھنے کے لیے. والذین آمنوا اشد حبا للہ, جو صاحبان ایمان ہیں وہ اس محبت خدا میں شدید ہیں. باقی لوگ کون ہیں جنہوں نے دوسرے لوگوں کو اپنا خدا قرار دیا؟ خدا مند عالم صبر کرنے والا ہے. دعائے ابو حمزہ سمالی کے اندر ایک عجیب جملہ میں اور آپ پڑھتے ہیں جو چوتھے امام نے ہمیں سکھایا. امام نے کہا کہ اے میرے مولا, فلم ارا مولا کریما اصبر علی عبد اللئیم منک علیہ. اے میرے پروردگار, اے میرے مولا, میں نے تجھ سے زیادہ صابر آقا نہیں دیکھا. امام بیان کر رہے ہیں, فلم ارا مولا کریما, میں نے تجھ سے زیادہ کریم پروردگار, پروردگار نہیں مولا نہیں دیکھا. فلم ارا مولا کریما, چونکہ مولا اور غلام, آقا اور غلام, یہ رشتہ ہے نا انسانوں کا, میں تجھ سے زیادہ کریم آقا نہیں دیکھا. اصبر علی عبد اللئیم منک علیہ, کہ مجھ جیسے گناہگار بندے کے اوپر تو اتنا صبر کرتا ہے. اگر کسی آقا کی نافرمانی کوئی غلام کر دے تو آقا سزا میں کھڑا کر دیتا ہے. تو کیسا آقا ہے, میں گناہ لے کر تیرے سامنے آتا ہوں, جس کو دعائے عرفہ میں امام حسین بیان فرماتے ہیں کہ خدایا میں گناہوں کے ساتھ تیری بارگاہ میں آیا, یعنی میری جانب سے گناہ تیری طرف آئے, تیری جانب سے خیر میرے اوپر نازل ہو گیا. میں کیا لے کر آیا, تو نے کیا دے دیا. میں عصیان لے کر آیا, میں خطا لے کر آیا, تیری جانب سے رحمت نازل ہو گئی, تیری جانب سے رزق نازل ہو گیا, تیری جانب سے عزت نازل ہو گئی, تیری جانب سے پردہ پوشی نازل ہو گئی. میں کیا لے کر آ رہا ہوں, تو کیا لے کر آ رہا ہے. محبت ہے خدا کی, اسی محبت کو خدا ہمیں چکھانا چاہتا ہے عزیزوں. خدا نے اسی محبت کو چکھانے کے لیے مجھے اور آپ کو امام حسین علیہ السلام کے دامن سے وابستہ کیا ہے. الذین آمنوا اشد حبا للہ, جو مومن ہے وہ خدا کی محبت میں شدید ہے, یعنی خدا کے علاوہ پھر کچھ نظر نہیں آتا. خدا نے یہ محبت ہمیں چکھائی ہے امام حسین کی صورت میں. توجہ کیجیے گا, امام حسین خدا کی اسی محبت کے مظہر ہیں, اسی محبت کو خدا کے سامنے لے کر آ رہے ہیں. یہ محبت امام حسین کی خدا نے ہمیں چکھائی ہے. اس حدیث کو اپنے سامنے رکھیے گا, اس حدیث سے پہلے جو آپ کے سامنے مسلسل پڑھ رہا ہوں دو دن سے, کہ جس میں امام علی نے ارشاد فرمایا کہ حب خدا کیا ہے, حب اللہ نار, حب خدا عاشق عشق خدا وہ آگ ہے. لا تمر علی شیء الا احترق, اس کی خاصیت یہ کہ جس چیز کے نزدیک بھی پہنچتی ہے سوائے اس محبت کے باقی تمام چیزوں کو جلا کر خاکستر کر دیتی ہے. کچھ نہیں چھوڑتی. محبت خدا جب آ جائے فقط حب خدا ہوتی. حدیث میں امام صادق علیہ الصلوۃ والسلام نے ارشاد فرمایا, چھڑے امام نے ارشاد فرمایا کہ لا یمحض الرجل ایمانا الا ان یکون احب اللہ الا ان یکون اللہ احب الیہ من نفسہ ومن امہ وابیہ وولدہ واہلہ ومالہ کل الناس جمیعا. انسان ایمان کی حقیقت تک نہیں پہنچ پائے گا یہاں تک کہ اس کو خداوند عالم اپنے نفس, اپنی ماں, اپنے باپ, اپنی اولاد, اپنے عیال, اپنے دوست و احبا سے زیادہ خدا عزیز نہ ہو جائے. یعنی ہر شے کی نفی ہو گئی. پھر ماں باپ ہیں, رشتہ دار ہیں, تعلقات ہیں, سادہ الفاظ میں ہر تعلق سے اوپر اگر خدا کا تعلق قائم نہ کیا اس انسان نے, یہ ایمان کی حقیقت تک پہنچا ہی نہیں ہے. لا یحمد الرجل الایمان, ایمان تک نہیں پہنچے گا انسان اگر اس کے اندر یہ کیفیت پیدا نہ ہو. انصاف سے بتائیے, امام حسین کربلا کے میدان میں اس کیفیت پہ نظر آتے ہیں کہ نہیں آتے؟ تعلقات ہیں, رشتہ داریاں ہیں, لیکن ان تمام تعلقات کے اوپر جو تعلق حاوی ہے وہ کون سا ہے؟ خدا وند عالم کا ہے. چونکہ امام حسین اس چیز کی, یعنی اس کو اس طرح سمجھاؤں کہ مثال ہیں, مظہر ہیں, لہذا اس حدیث کے اندر کیا بیان کیا کہ خدا انسان کو ہر چیز سے زیادہ اس کی محبت ہونی چاہیے. انسان کو کہنا چاہیے, خدا سے کہنا چاہیے پھر, بے ابی انت و امی یا اللہ, اے خدا میرا ماں اور باپ تجھ پر قربان, چونکہ تو یہی چاہتا ہے مجھ سے. چھٹے امام نے یہی سمجھایا ہے کہ اگر تمہارے ماں باپ, تمہارا دوست, تمہارے عیال سب کچھ قربان ہو خدا کے اوپر تو ایمان میں سچے ہو. ہمیں یہ جملہ امام حسین کے لیے معصومین کی زبان نے عطا کیا ہے کہ دیکھو حسین علیہ السلام زمین خدا پر خدا کی اسی محبت کی تجلی بن کر آئے ہیں, لہذا تمہیں حسین سے اتنی محبت ہونی چاہیے کہ تم کہہ سکو بے ابی انت و امی یا ابا عبداللہ, اے ابا عبداللہ آپ پر میرے ماں باپ بھی قربان کرنے پڑے میں قربان کر دوں گا. اسی جملے کی تفسیر ہے یہ امام صادق نے جو بیان کیا ہے کہ اگر خدا تمہیں اپنے تمام رشتوں سے زیادہ عزیز ہے تو مومن ہو. یعنی تم کہہ سکو بے ابی انت و امی یا اللہ, اے اللہ تیرے اوپر سب قربان کر دوں گا. امام معصوم نے سکھایا حسین سے کہو یہ جملہ. کیوں؟ کیونکہ حسین خدا کی زمین پر وہ نمائندہ بن کر آئیں. خدا کی محبت کیسے پتا چلے گا کہ تم مومن ہو؟ کیسے پتا چلے گا کہ اشد حبا للہ ہے تمہارے ساتھ؟ کیسے پتا چلے گا کہ خدا کی محبت تمہاری تمام محبتوں پر غالب ہے؟ اس کا ایک اعلیٰ ترین معیار خدا نے امام حسین کو دیا ہے. شہداء کربلا نے اسی معیار پر عمل کر کے دکھایا, بے ابی و ان بے ابی و امی بے ابی انت و امی ابا عبداللہ. درود پڑی محمد والے محمد پر. بس اس ایمان کے لیے, اس محبت کے لیے خلق ہوئے عزیز, زندگی کا ہدف یہی. اس محبت میں اگر انسان خدا کی محبت سے سرشار ہو جائے تمام چیزوں کو دیکھے گا مگر خدا کی نگاہ سے دیکھے گا, اپنے عزیزوں کو دیکھے گا, اپنے رشتہ داروں کو دیکھے گا اتفاق سے. بعض لوگ یہ سمجھتے ہیں جہاں محبت خدا کی بات ہو وہاں پر پھر انسان شاید گوشہ نشین ہو جائے گا, وہاں پر پھر انسان دنیا کی زندگی کو چھوڑ دے گا, وہاں پر پھر انسان دنیا کے کاموں سے پیچھے ہٹ جائے گا. نہیں, ایسا ہرگز بھی نہیں ہے. خداوند عالم کی جتنی محبت بڑھتی چلی جائے گی مخلوق خدا کا احترام اتنا ہی آتا چلا جائے گا. یہ جس کو دوسری مخلوقات خدا کا احترام نہیں آتا اس لیے کہ یہ اس مخلوق کو خدا کی نگاہ سے دیکھ نہیں پا رہا, اس نے تعلق کو توڑا ہوا ہے, اس کی نگاہ وہ نگاہ نہیں بن پائی ابھی تک کہ یہ کائنات میں فقط خدا کے وجود کو محسوس کر سکے. جو کچھ ہے وہ تحت تاثیر خدا ہے, تحت اثر خدا ہے. اسی لیے آئمہ علیہم السلام, توجہ کیجئے گا, یہ جو ہم سیرت معصومین علیہ السلام کے قصے پڑھتے ہیں فضیلت کے باب میں پڑھتے ہیں, یقیناً فضیلتیں ہیں لیکن انہیں فضیلتوں میں تو پیغام چھپایا ہمارے لیے کہ ہم اور آپ تو ذرا سا اونچی آواز سے بات کرنے والے کو بعض اوقات برداشت نہیں کرتے, حالانکہ میں اپنی طرف اشارہ کر کے کہہ رہا ہوں کہ کوئی حیثیت ہی نہیں ہے دنیا کے اندر. ہماری کیا حیثیت؟ ہماری اس زمین کی کوئی حیثیت اس کائنات میں نہیں ہے. ہماری جو گیلیکسی ہے سب سے چھوٹی گیلیکسی ہے, جو کہکشائیں سب سے چھوٹی کہکشائیں, ہزاروں اربوں کہکشائیں موجود ہیں جو ہماری گیلیکسی سے بڑی ہیں, اور دنیا اس گیلیکسی کی بالکل نوک کے اوپر ہے. और उसके अंदर दुनिया बहुत ही छोटी सी चीज है, यानी अपनी गैलेक्सी के अंदर ही हमारी दुनिया की क्या हैसियत, तो मेरी क्या हैसियत इस कायनात में। लेकिन जिसको खुदावंदे आलम ने बनाने के बाद कायनात का इख्तियार देकर मौलाए कायनात करार दिया हो, उसका तवाजो देखिए लोगों के साथ। क्यों? इसलिए कि वो इंसान को खुदा की निगाह से देखने की सलाहियत रखते हैं। उनका तवाजो देखिए, आइम्मा का तवाजो देखिए। लोग आते हैं इमाम हसन मुज्तबा के सामने, आने के बाद लोगों से पूछते हैं जो मस्जिद में बैठा हुआ शख्स है कौन है, लोग कहते हैं हसन इब्ने अली है, शाम से आने वाला है। जैसे सुनते हैं हसन इब्ने अली, अली की औलाद है, हसन नाम है, बुरा भला कहना शुरू कर देता है। जरा मुकायसा कीजिए अपना और इमाम हसन का किरदार यानी इखलाक का, अलबत्ता आपकी तरफ नहीं कह रहा, अपने आप को कह रहा हूं। असहाब मौजूद हैं, सारे बैठे हुए लोग मौजूद हैं, बुरा भला कहता है, जो लफ्ज है वो इससे बढ़कर सब वो शतम करता है, यानी जो उसके दहन में आता है बकना शुरू कर देता है। इमाम हसन मुज्तबा जब जमीन पर बैठे हुए हैं तो अजीजों उस वक्त इमाम कायनात हैं। इमाम कायनात यानी लौलल हुज्जा लसाखतिल अर्ज़ बि अहलिहा का मिज़दाक है कि अगर हुज्जत खुदा ना हो तो जमीन का निजाम तहोबाला हो जाएगा। ये इमाम अगर चाहे इशारा काफी है, इस इमाम का इशारा इस शख्स की हलाकत का सबब है। इमाम बैठे हुए, जैसे ही इस शख्स की बातें खत्म हुई, मौला कहते हैं कि लगता है तो मुसाफिर है, किसी अजनबी जगह से आया है। कहते हैं हाँ मैं मुसाफिर हूं, अजनबी जगह से आया हूं, इससे क्या ताल्लुक है? कहते हैं ठीक है, जो तुझे कहना था तूने कह दिया, अब मेरी सुन ले, अगर तू मुसाफिर है, तेरे पास रहने की जगह नहीं है, तो मुझ हसन मुज्तबा का घर मौजूद है, मेरे घर में आके कयाम कर ले। अगर तेरे पास खाने पीने की कमी है, मेरा दस्तरखान मौजूद है, आ मैं तुझे खाने पीने की चीजें देता हूँ। उसने आके सब को शितम किया, इमाम हसन मुज्तबा ने उसके साथ क्या किया? मेहरबानी से पेश आया। क्यों? क्योंकि इस आने वाले को खुदा की निगाह से देख रहे हैं। गाफिल है ये शख्स, गफलत में पड़ा हुआ है, इसको गफलत से निकालने के लिए इखलाक करीमा की जरूरत है। करीमाना इखलाक, वही इखलाक जो खुदा का है, जिसको इमाम हुसैन इमाम सज्जाद ने बयान किया, फलम अला अरा मौलन करीमा, तुझसे ज्यादा करीम परवरदिगार मैंने नहीं देखा। उसकी तजल्ली इमाम हसन मुज्तबा, बस अजी तवज्जो कीजिएगा। ये मज़ाहिर खुदा ने हमारे सामने रखे हैं। इमाम हुसैन अलैहिस्सलाम खुसूसियत के साथ जमीन खुदा पर खुदा के इश्क का मीनारा है। इंसान को पता कैसे चले कि वो खुदा को चाहता है? खुदा कुछ ना कुछ जमीन पर बनाएगा, मखलूक बनाएगा, अपनी नुमाइंदगी अता करेगा। इमाम हुसैन के पास ये नुमाइंदगी मौजूद है, और हम और आप इसी इश्क इमाम हुसैन से सरशार जिंदगियां गुजार रहे हैं। इमाम अली की वो हदीस दोबारा रिपीट कर रहा हूँ, हुब्बुल्लाह नारुन, अल्लाह की मोहब्बत आग है, शोला है, जब किसी के अंदर शोला वर हो जाए, अपने उसके माँ सेवा जो कुछ होता है उसे जलाकर खाकिस्तर कर देता है। इमाम हुसैन की इश्क और मोहब्बत भी इंसाफ से बताइए वही शोला है या नहीं है, कि जो सिवाय इमाम हुसैन के हर चीज को जलाकर खाकिस्तर कर देता है या नहीं है? इमाम हुसैन की ये आजादारी जो यहां तक पहुंची, इसी इश्क की बुनियाद पर पहुंची, इसी इश्क की बुनियाद पर पहुंची। इसी के लिए रसूल अल्लाह ने इरशाद फरमाया था, इन्ना लिल हुसैन फी कुलूबिल मुमिनीना मुहब्बतन मकनूना, एक जगह यह बयान हुआ, बेशक हुसैन के लिए मोमिनों के दिलों के अंदर वो मोहब्बत है जो गोशे में महफूज रहती है। कुछ भी कर लो, मोमिन के दिल से वो मोहब्बत निकाल नहीं सकता कोई, कुछ भी कर लो। इसीलिए पूरा साल खताओं में मुब्तला इंसान इधर फर्श अज़ा बिछाया जाता है, मुहर्रम का चांद तुलू होता है, पूरी साल के अंदर ना मालूम कहां कहां बैठने वाला इंसान खिंचता चला आता है, अब अब्दुल्लाह हुसैन के फर्श पर आकर बैठ जाता है। क्यों? तो मोहब्बत छुपी हुई, खुदा ये इश्क चखा रहा है, खुदा ने इस इश्क को चखाया। देखो तुम हुसैन के इश्क को चखोगे तो तुम्हें खुदा का इश्क समझ में आएगा। खुदा तक पहुंचना इतना आसान नहीं है, हुसैन रास्ता फराहम करेंगे। तुम इश्क हुसैन के जरिए से आओगे तो तुम इश्क खुदा तक पहुंचोगे, क्योंकि सारे जो शहदाए करबला थे उन्होंने इश्क हुसैन के जरिए से खुदा को पाया है। तुम्हें भी अगर खुदा तक पहुंचना है, आओ हुसैन का रास्ता। मैं हुसैन की तुम्हारे दिल में वो मोहब्बत डाल दूंगा जो वो शोला बन जाएगी, कि उसके बाद तुम्हें कुछ समझ नहीं आएगा। जब हुसैन की बात आएगी तुम आशिकाना आगे बढ़कर तमाम मुश्किलात को बर्दाश्त करोगे, हुसैन के इश्क से पीछे हटने पर तैयार नहीं होगा। कि खुदा अपना इश्क चखा रहा है हुसैन के जरिए से। अजीज समझिएगा हुसैन अलैहिस्सलाम के ताल्लुक को, आगे और खूबसूरत बातें आएंगी अभी। इमाम हुसैन का इश्क खुदा का इश्क है, खुदा ने यह इश्क हमारे अंदर डालकर अपनी मोहब्बत की तजल्ली दी है हमें। इमाम हुसैन का इश्क खुदा का इश्क है, मुत्तसिल करेगा इमाम हुसैन का इश्क। अब यहीं से समझ में आता है फिर कि अगर इमाम हुसैन अलैहिस्सलाम इस मकाम पर हैं कि खुदा के इश्क की तजल्ली है, तो अगर एक इंसान वो रिवायत के अगर कोई इमाम हुसैन के ऊपर रोया, रोने जैसी शक्ल बनाई या किसी को रुलाया, फलाहुल जन्ना, उस पर जन्नत वाजिब है। क्यों? क्योंकि इस रोने के जरिए मोहब्बत की एक नहर उसने अपने अंदर ईजाद कर ली। अब जब उसने मोहब्बत की यह नहर ईजाद कर ली तो नहर बहती बहती दरिया में जाती है। वो इश्क का दरिया हुसैन है और दरिया आगे समंदर में गिरता है। इश्क का दरिया नहर के पानी को अपने अंदर समो कर दरिया में समंदर में ले जाता है। तुम नहर इश्क हुसैन ईजाद रखो, जो दी है उसे जिंदा रखो, ये नहर खुद ब खुद जाएगी दरिया इश्क हुसैन में गिरेगी। इश्क हुसैन का दरिया खुद ब खुद समंदर में गिरा के ले जाएगा। अंदाज से देखिए इमाम हुसैन अलैहिस्सलाम, हमने इमाम हुसैन को फॉर ग्रांटेड लिया हुआ है, नहीं, कायनात इमाम हुसैन के असर के तहत है। कायनात ऐसे ही नहीं बयान कर रहा, मैंने जो अभी पानी पिया, आपके सामने गिलास उठाया, दो घूंट पानी पिया, मैंने अगर इसको पीने के बाद कह दिया दिल ही दिल में, आपने भी नहीं सुना, मेरे कानों ने भी नहीं सुना, मैंने दिल ही दिल में कह दिया सल्लल्लाहु अलैका या अबा अब्दुल्लाह, कायनात जुम्बिश में आई, मलाइकतुल्लाह हरकत में आए, मेरा नाम उन्होंने इमाम हुसैन के अज़ादारों में लिख दिया, चाहने वालों में लिख दिया। क्या ताल्लुक है गिलास के इस पानी का हुसैन अलैहिस्सलाम के साथ? हुसैन के साथ तो है, कायनात के साथ क्या ताल्लुक है? ये तो गिलास है, एक पानी है। नहीं, इस गिलास के पानी के जरिए से एक अज़ादार कायनात को हरकत में ला सकता है, मलाइकतुल्लाह को जुम्बिश में ला सकता है। ये ताकत मेरी और आपकी नहीं है, अब अब्दुल्लाह हुसैन की ताकत, ये ताकत अब अब्दुल्लाह हुसैन की ताकत। आयतुल्लाह मोहसिन कराती बयान करते हैं कि इमाम हुसैन की ताकत जितना हम समझते हैं, समझाने के लिए उन्होंने मिसाल दी कि एटम बम कोई बहुत बड़ी शय है, यकीनन है उसकी ताकत एक एटम की ताकत बहुत ज्यादा होती है। कहते हैं कि खुदा शाहिद है कि इमाम हुसैन की ताकत हर चीज से बड़ी ताकत है। फिर वो मिसाल देते हैं, कहते हैं कि दुनिया के गोशे और किनार में जहां खुदा का नाम भी नहीं लिया जाता, वहां हुसैन अलैहिस्सलाम की अज़ादारी की जाती है कि नहीं है? हिंदू सबील लगाते हैं इमाम हुसैन के नाम की, पारसी, ईसाई, आप देख रहे हैं अरबईन के अंदर जो कुछ हो रहा है, लोग पूरी दुनिया से इमाम हुसैन की जियारत के लिए आ रहे हैं। ताकत है इमाम हुसैन के अंदर, तहर्रुक है इमाम हुसैन के जरिए से। इसीलिए शायद इमाम असर जब तशरीफ लेकर आएंगे तो इब्तदाई कलमात में जो पहला कलमा इमाम की जबान पर जारी होगा, अना बकियतुल्लाह, मैं बकिया खुदा हूँ, ज़खीरा इलाही हूँ, मैं आदम, नूह, ईसा, मूसा, मोहम्मद, मुस्तफा सबका जानशीन हूँ, बकियतुल्लाह हूँ। उसके बाद अगला जुमला क्या होगा? अपना तारुफ इमाम हुसैन से कराएंगे, अलाया हलल आलम, ए दुनिया वालो, इन्ना जद्दियल हुसैन कुतलू हुआ शाना, मैं उस हुसैन का फर्जंद हूं कि जिसको प्यासा ज़िबह किया गया था। इमाम ज़माना की पहचान, इमाम ज़माना आ रहे हैं दुनिया में अदल व इंसाफ का निफाज करने, खुदा की जमीन पर खुदा का निज़ाम नाफिज करने, पहचान हुसैन के जरिए से कि वो काम जो हुसैन ने किया था उस काम को अंजाम तक पहुंचाने आ रहा हूं। दुरूद पढ़िए मोहम्मद वाले मोहम्मद। अजीज़ो हमारा बस इश्क खुदा तक पहुंचना हमारी आपकी जिंदगी का मकसद है, लेकिन इस इश्क तक पहुंचने का रास्ता खुदा ने हुसैन को दी। हम और आप इसी इश्क के जरिए आज यहाँ पहुंचे हैं। ये इश्क मोहब्बत हुसैन ना होती तो ये आज़ादारी का फर्ज हमें मयसर ना आता, आसान नहीं था। मैंने क्या हदीस क्या आपके सामने बयान की, बार बार रिपीट कर रहा हूँ उस हदीस को कि आग है, शोला है, जो अपने अलावा सब कुछ अला कर राख कर देगा, कुछ नहीं बचेगा उस आग के सामने। आसान नहीं है माओ का अपने बच्चों को कुर्बान करना, लेकिन अबा अब्दुल्लाह हुसैन की जियारत के लिए जिस जमाने में, मुतवक्किल के जमाने में और उसके बाद के जालिम हुक्मरानों के जमाने में, जब देखा अबा अब्दुल्लाह हुसैन की जियारत को रोका नहीं जा सकता, मुतवक्किल ने हल चलवाने की कोशिश की, नहीं कर पाया, इमाम हुसैन की कब्र को नहीं मिटा पाया, पानी का रास्ता बनाया, पानी आया, तवाफ किया कब्र हुसैन का, हुसैन की कब्र पर गालिब ना आ सका, किसी भी तरह इमाम हुसैन अलैहिस्सलाम की कब्र को नहीं मिटा सका, आसार को नहीं मिटा सका। लोग ज़ियारत पर आते हैं, आपने सुना हुआ है, जो बच्चे बैठे हैं उनके लिए बयान कर रहा हूं, आज तो हम बड़े सुकून से ज़ियारत के लिए जाते हैं, लेकिन उस वक्त क्या हुआ, ऐलान किया जिसको ज़ियारत है अबा अब्दुल्लाह हुसैन पर आने का शौक है आए, اپنے اعضا کو کٹوانا پڑے گا. جانا ہے زیارت حسین پر, در کربلا پر, دروازے کربلا پر کھڑے کر دیے سپاہی, جاؤ, کس نے منع کیا ہے؟ لیکن جانے سے پہلے اپنا عضو کٹواؤ, یا ہاتھ کٹواؤ یا ٹانگ کٹواؤ. سمجھنے والوں نے سمجھا تھا کہ زیارت کا راستہ رک جائے گا, مگر یہ اس کے حسین وہ آگ ہے, وہ شعلہ ہے جو حسین کے علاوہ ہر چیز سے انسان کو بے نیاز کر دیتا ہے. اعضا کٹوائے لوگوں نے تاکہ زیارت اب عبداللہ حسین پڑھ جائیں. دیکھنے والوں دیکھے گا اس سے معاملہ حل نہیں ہو رہا. اپنی قربانی دینے کے لیے انسان تیار ہوتا ہے, بچوں کا معاملہ حساس ہے. اگلا اعلان آ گیا, ٹھیک ہے, جس کو حسین کی زیارت پر جانا ہے اپنے بچے کو قربان کرنا ہوگا. مائیں اپنے بچوں کو ہاتھوں میں پکڑ کر لائیں, اپنی گودوں میں لگ آئیں, کہا کہ حسین کی زیارت پر جانا ہے. کہا معلوم ہے شرط زیارت کیا ہے؟ کہا معلوم ہے شرط زیارت کا ہے. کیا ہے شرط زیارت؟ تمہارے بچے کی قربانی, سر کٹ جائے اس کا. ماؤں نے اپنے بچوں کو ان کے حوالے کیا, سر کاٹ تو اس کا, حسین کے بےسر لاشے کی زیارت کے لیے جانا ہے. عشق حسین وہ آگ ہے, وہ شعلہ ہے جو سوائے حسین کے کسی چیز کو دیکھنے کی صلاحیت ہی ختم کر دیتا ہے. امام حسین اشد و حبن للہ کا مرکز ہیں. خدا نے یہ محبت ہم سب کے دلوں میں ڈال لیا, اسی سے یہ فرش عذاب بچا ہوا ہے, اسی محبت کے سبب آج ہم یہاں تک پہنچے. اسی امام بارگاہ میں دھماکہ ہوا, ایک مومنین شہید ہوئے. کتنی امام بارگاہوں میں دھماکے ہوئے, کتنی مساجد امام بارگاہوں میں دوران مجلس ہوا, فرش عذاب کبھی بچھنے سے رکا؟ خدا شاہد ہے جس جگہ دھماکہ ہوا, گولیاں چلیں, وہاں پہلے سے زیادہ تعداد میں مومنین نے شرکت کی ہے. کیوں؟ اس لیے کہ عشق حسین ہے, عشق حسین ہے. اگر پہلے کسی جلوس میں کوئی نہیں جاتا تھا, خبر ملی کہ فلاں جلوس کو خطرہ لاحق ہے, ماؤں نے خود کہا جاؤ, ابا عبداللہ الحسین کا پرچم نیچے نہیں گرنا چاہیے. دنیا نے وہ منظر دیکھا ہے جب دھماکہ ہوا ہے عاشور کے دن کراچی کے جلوس کے اندر. دنیا نے وہ منظر دیکھا جو کیمرے کے اندر ریکارڈ ہو گیا. دھماکہ ہوا, علم تھوڑا سا جھکے لیکن کوئی علم زمین پر نہیں آیا. بعض علمداروں کے ہاتھ کٹے, دوسرے ساتھ میں چلنے والے لوگوں نے اپنی جان کی پرواہ نہیں کی, گرتے ہوئے علم کو سنبھالا کہ علم زمین پر نہ آنے پر. یہ کیا ہے؟ یہ عشق حسین اشد حبا للہ کی ایک تجلی ہے. یہ مومن وہ ہے جو خدا سے شدید محبت رکھتا ہے. اس شدید محبت کو سمجھوں کیسے؟ حسین کی محبت کے ذریعے. امام حسین نے شدید محبت دکھائی. بس عزیزو, امام حسین کا راستہ, امام حسین خداوند عالم کی تجلی ہے زمین کے اوپر. عشق حسین علیہ السلام خدا تک پہنچائے گا. جتنا انسان عشق حسین میں مبتلا ہوتا چلا جائے گا, اتنا ہی انسان کا سفر خدا کی بارگاہ میں بڑھتا چلا جائے گا. حتیٰ اگر انسان امام حسین پر فدائی ہونے کے لیے اس منزل پر پہنچ جائے کہ اپنے ماں باپ بچوں اہل و عیال سے سر پہ نظر کرتے ہوئے حسین پر خود کو قربان کر دے, تو حسین علیہ السلام کی وجہ سے اس کو کیا مقام حاصل ہوگا؟ زیارت وارثہ کا وہ آخری ٹکڑے جو آپ شہداء کربلا سے کہتے ہیں. کیا حاصل کیا شہداء کربلا نے؟ طبتم وطابت الارض التی فیہا دفنتم. اے شہداء کربلا, تم نے اپنے اس عشق حسین کے ذریعے سے وہ منزل حاصل کی کہ تمہاری وجود پاکیزگی میں تبدیل ہو گیا. تم پاک و پاکیزہ ہو گئے. وطابت الارض التی فیہا دفنتم, جس زمین پر تمہیں دفن کیا گیا وہ زمین تمہارے وجود کی وجہ سے برکت میں تبدیل ہو چکی ہے. یہ جملے امام حسین سے نہیں ہے, شہداء کربلا کے ساتھ. تم پاک و پاکیزہ ہو گئے, وہ زمین جس پر تمہیں دفن کیا گیا تمہارے وجود کی برکت سے طہارت کا مرکز بن گئی ہے. تمہارے یہاں جو آتا ہے وہ مطہر ہو کے جاتا ہے. تیجانی سماوی اپنی کتابوں میں, جن کی بہت سی کتابیں ہیں, پھر میں ہدایت پا گیا, ہو جاؤ سچوں کے ساتھ, المیہ جمرات وغیرہ, ان کتابوں کی ابتدا میں لکھتے ہیں کہ کیسے تبدیل ہوئے. کہتے ہیں میں رائٹر تھا, لکھتا تھا کتابوں کو, مجھے ایک دوست نے ایک دفعہ دعوت دی, کیا کہ تم دیکھتے ہو, حقیقتوں کو بیان کرتے ہو, ایک مرتبہ چلو میرے ساتھ کربلا. کہتے ہیں میں نے کہا کیا کروں گا؟ کہا نواس رسول ہے, مانتے تو تم بھی ہو. کہتے ہیں کہ میں اس کی دعوت پر آیا کربلا, جب میں کربلا میں داخل ہوا ہوں, مجھے نہیں معلوم میری کیفیت کیوں تبدیل ہونے لگی تھی. میں وہی کہوں گا کہ جس کے اندر ذرہ برابر بھی نور کی رمق ہوگی, حسین اسے اپنی طرف کھینچ لیں گے. وہاب قلبی راستے میں چل رہا ہے, نہ مدینے میں حسین کا ساتھی ہے, نہ مکے میں حسین کا ساتھی ہے, نہ حسین علیہ السلام کے ساتھ رہا ہے, لیکن دل کے اندر ایک نور ہے. اس نور کی وجہ سے امام نے راستہ چلتے ہوئے وہاب قلبی کو دوسرے مذہب پہ رہنے کے باوجود اپنے مذہب کے اندر سمو لیا, شہداء کربلا میں شامل ہو گئے وہاب قلبی. उन लोगों में शामिल हो गया कि जिनको मैं और आप आज सलाम करते हैं। आपकी वजह से जमीन पाकीज़ा हो गई। कहते हैं कि मैं वहां पहुंचा, दिल की कैफियत बदलने लगी। जैसे ही मैं पहुंचा हूं नजदीक कब्र हुसैन, मुझे इतना पता है कि मैं था और आंसू थे। बस मुझे इतना पता, मैं था और आंसू थे, मैं था और दिल की शिकस्तगी थी। अंदर से मैं टूटने का एहसास कर रहा था, लेकिन ये टूटना ऐसा था कि मुझे किसी एक मरकज से जोड़ता चला जा रहा था। वो मरकज कौन है? हुसैन अलैहिस्सलाम। तो जो गिरेगा, उसके बाद खुदा ने उसको तौफीक दी, जो किताबें लिखी, उनकी उन किताबों के जरिए से लाखों अफराद इमाम हुसैन के दरवाजे पर आ गए। लाखों अफराद इमाम हुसैन का इश्क अजीज मामूली नहीं है। हमने फॉर ग्रांटेड लिया इस इश्क को। इमाम हुसैन का इश्क मामूली नहीं है, हमें खुदा ने दे दिया ये इश्क। कितनी बड़ी सआदत है मेरे आपके लिए। बस आइए, जो वक्त बचा उसके अंदर इमाम हुसैन पर, इस जमीन के ऊपर खुदा वंदे आलम के रास्ते को वाजे करने वाले। एक हदीस सुनाऊं इमाम अली अलैहि वसल्लम के उनवान से। अब्दुल्ला इब्ने अब्बास ने एक हदीस को नकल किया। अब्दुल्ला इब्ने अब्बास ने कहा कि एक मर्तबा रसूल अल्लाह ने बयान किया, क़ाला रसूल अल्लाह खद आखल्लाहु बैनी व बैन अली इब्ने अबी तालिब वज़व्वजहु इब्नती फौक सब्अ समावात। तवज्जो कीजिएगा, हदीस किसी मकसद की वजह सुना रहा हूँ। खदाखल्लाहु बैनी व बैन अली इब्ने अबी तालिब वज़व्वजहु इब्नती फौक सब्अ समावात। इमाम रसूलल्लाह ने बयान किया, खुदावंद आलम ने मेरे और अली के दरमियान उखुवत का रिश्ता कायम किया, उसके बाद अली की मेरी बेटी से शादी की। कहाँ? आसमानों से ऊपर। आसमानों से ऊपर यानी अर्श इलाही की खबर है। अर्श इलाही पर रसूलल्लाह और इमाम अली के उखुवत का सीगा है। अर्श इलाही के ऊपर खुदावंद आलम ने जनाब सैयदा इमाम अली का रिश्ता कायम फरमाया है। और जब रिश्ता होता है, शादी होती है, तो उसके लिए गवाह भी होते हैं। हदीस आगे बढ़कर कहती है, वह अशहद अला ज़ालिका मुकर्रबिल मलाइका, और इस अमर पर खुदा ने अपने मुकर्रब फरिश्तों को गवाह करार दिया। मीकाइल, इज़राइल, जिब्राइल, आओ इस शादी वसलत के गवाह करार पाओ। मुकर्रबिल मलाइका, खुदा ने मुकर्रब फरिश्तों को गवाह करार दिया। उसके बाद आगे बढ़कर रसूल अल्लाह कहते हैं, फजअलहू वसीयन व खलीफा, अली को मेरा भाई बनाया, मेरी बेटी का शौहर बनाया आसमानों पर। वजअलहू वसीयन व खलीफा, और उसके बाद अली को मेरा वसी और जानशीन करार दिया। फअलीयुम मिन्नी व अना मिन, बस अली मुझसे है, मैं अली से हूं। व मुहिब्बहू मुहिब्बी व मुबग़िज़ुहू मुबग़िज़ी, जो अली से मोहब्बत और उल्फत रखता है वो मुझसे उल्फत रखता है, जो अली से बेजार है वो मुझसे बेजार है। आप लाख कहते रहिए रसूल अल्लाह के मुहिब हैं आप, अगर आपके दिल में अली की मोहब्बत का नूर नहीं है तो आप रसूल अल्लाह को चाहने वाले भी नहीं हैं, रसूल अल्लाह के चाहने वाले भी नहीं हैं। वो मुहिब हो मुहिबी वो मुबग़िज़ मुबग़िज़ी, जो अली से मोहब्बत रखता है मुझसे मोहब्बत रखता है, वह जो अली से बेजार है दुश्मनी रखता है वो मेरा दुश्मन है। इस जुमले के लिए ज़हमत दी गई थी, वह इन्नल मलाइका, और बेशक अल्लाह के फरिश्ते, लतकर्रबो इलल्लाह बिमोहब्बते ही, आसमानों पर रहने वाले मलाइकतुल्लाह अली की मोहब्बत से खुदा का क़ुर्ब हासिल करते हैं, अल्लाह का क़ुर्ब हासिल करते हैं। वो पहले मुकर्रब फरिश्ते हैं, लेकिन अली अलैहिस्सलाम का जिक्र, अली अलैहिस्सलाम की मोहब्बत वो कीमिया है कि हत्ता उस नूरी मखलूक को खुदा की कुर्बत की मनाजिल तय करवाता है। अजीज समझेगा इन पैसों को, ये इमाम अली की हकीकत है। यानी इमाम अली की पहचान, आइम्मा की पहचान रिवायात में आसमान पर जमीन की नस्बत ज्यादा है। आसमान वालों, रसूल अल्लाह की दूसरी हदीस सुन लीजिए इसी हवाले से, कि अगर दुनिया वाले अली की मोहब्बत पर उस तरह जमा हो जाते जैसे अहले आसमान अली की मोहब्बत पर जमा हैं, तो खुदा आतिश जहन्नम को हरगिज रोशन ही ना करता। मोहब्बत अली की बुनियाद पर खुद तवज्जो कीजिएगा, फरिश्ते क्या कर रहे हैं? अली की मोहब्बत के जरिए से खुदा का तकर्रुब हासिल कर रहे हैं। जमीन खुदा के ऊपर खुदा के तकर्रुब का जो दरवाजा है वो कौन है? अबा अब्दुल्लाह अल-हुसैन है। इसके लिए ज़हमत देती। आसमानों पर तकर्रुब हासिल होगा नूरी मखलूक का, वो इमाम अली की मोहब्बत है। जमीन पर जो खताकार हैं, गुनाहगार हैं, इनको कौन खुदा तक पहुंचाएगा? इनको खुदा तक पहुंचाने के लिए इमाम हुसैन का दरवाजा रखा। ज़ियारत आशुरा में आप पढ़ते हैं, या अबा अब्दुल्लाह, अबा अब्दुल्लाह इन्नी अतकर्रबु इलल्लाह, मैं अल्लाह की कुर्बत हासिल करता हूँ, वाइला रसूल ही उसके रसूल के नजदीक हो जाता हूँ, वाइला अमीर मोमिनीन अमीरुल मोमिनीन के नजदीक होता हूँ, वाइला फातिमा इस्मत व तहारत की मरकज जनाब फातिमा के नजदीक हो जाता हूँ, अकीदतमंद बन जाता हूँ, इलल हसन व इलैक और आपके नजदीक होता हूँ, बेमवालात एक बबिल बराअत मिन आदाइक आपकी मोहब्बत के जरिए से और आपके दुश्मन से बेजारी का इजहार करके, ज़ियारत आशूरा का टुकड़ा है। यानी इमाम हुसैन की मोहब्बत किस चीज का सबब बन रही है? तकर्रब इलल्लाह, अगर खुदा तक पहुंचना है रास्ता इमाम हुसैन का रास्ता, चूंकि इमाम हुसैन उस इश्क की आला तरीन मंजिल पर फायज है, उस इश्क का इस दुनिया के अंदर मजहर है। जुमला अच्छा तो नहीं लग रहा लेकिन समझाने के लिए कह रहा हूं कि उस इश्क इलाही के एम्बेसडर इमाम हुसैन अलैहिस्सलाम, एम्बेसडर इमाम हुसैन अलैहिस्सलाम है। आजकल है ना बहुत सारी चीजों के प्रोडक्ट्स के एम्बेसडर कहलाते हैं कि भाई ये इस शख्स की तशहीर करेगा, फला प्रोडक्ट की तशहीर किसके जिम्मे, ये शख्स करेगा, एम्बेसडर है, उसको तमाम इम्तियाजात दे दिए जाते हैं। इश्क इलाही का एम्बेसडर हुसैन इब्ने अबी तालिब, हुसैन इब्ने अली, खूब इमाम अली, इमाम हुसैन अतकर्रब इलल्लाह, मैं मुतकर्रब हासिल करता हूँ किसका, खुदा का, इश्क हुसैन के जरिए से पहुंचूंगा इश्क खुदा तक। तवज्जो की आपने, आगे बढ़कर एक मरहला, यहाँ पर आपने पढ़ा मैं खुदा का इश्क, रसूल का इश्क, अली मुर्तजा का इश्क, जनाब सैयदा की अकीदत हासिल करता हूँ आपके जरिए से। अब इमाम मासूम की जबान ये सुनिए कि इमाम मासूम जो खुद खुदा की हुज्जत है, इमाम मासूम जो खुद खुदा तक पहुंचने का जरिया है, इमाम मासूम में हर मासूम वो है जो खुदा के नजदीक आबरूमंद है। हम दुआए तवस्सुल में तमाम आइम्मा को मुखातिब करके एक के बाद एक नाम लेकर क्या कहते हैं, या वजीहन इंदल्लाह, इश्फा अलना इंदल्लाह, ए खुदा के नजदीक मुकर्रब हस्तियों हमारी खुदा की बारगाह में शिफात कर देना। हर इमाम से यही कहते हैं, ऐसा ही है, हर इमाम इंदल्लाह मुकर्रब है। लेकिन अब जमाने के इमाम की जबानी आपको इमाम हुसैन की अजमत बयान कर रहा हूं, यानी इमाम हुसैन उस इश्क इलाही के किस मैयार पर हैं कि ये जो हुज्जत खुदा है, मेरा और आपका आखिरी इमाम है, खुदा की जमीन पर खुदा का निजाम नाफिज करने वाला, अंबिया का जखीरा, औसिया का जानशीन है, जिसके पास तमाम खसूसियात मौजूद हैं, जिसकी हुकूमत कायम होने के बाद दुनिया में खुदा का निजाम पहली मरतबा पूरी जमीन पर नाफिज होगा, वो इमाम इमाम हुसैन को याद करके क्या समझा रहा है, समझिएगा ज़ियारत नाहिया के जुमले, ज़ियारत नाहिया के जुमले सोचिएगा अजीज, इन जुमलों पर पढ़िएगा, इन जुमलों को जाके इमाम ज़माना कैसे सलाम कर रहे हैं इमाम हुसैन को, सलाम अलैका, सलाम आप पर है अब्दुल्ला, सलाम अल आरिफ बि हुरमतिक, उस आरिफ का सलाम जो आपकी हुरमत से वाकिफ है, सलामो अस्सलामु अलैका सलाम अल आरिफ बि हुरमतिक, उस आरिफ का सलाम जो आपकी हुरमत से वाकिफ है, जानता है कि इंदल्लाह आपका क्या मकाम है। अल मुखलिस फी विलायतिक, हर इमाम की विलायत सब पर फर्ज है, मैं और आप इस वक्त विलायत है इमाम जमाना में, इमाम जमाना की विलायत का तौक हमारी गर्दन पर है, इमाम जमाना इमाम हुसैन को ज़ियारत नाहिया में याद करके कह रहे हैं कि उस शख्स का सलाम कबूल कीजिए, अल मुखलिस फी विलायतिक, जो आपकी विलायत के अंदर इंतहाई मुखलिस है। इमाम हुसैन की विलायत में चल रहे इमाम जमाना, ये शायद आरिफाना बातें, शायद थोड़ा ऊपर का मरहला है जो मुझ जैसा शख्स बयान नहीं कर सकता, इसकी वजाहत मैं नहीं कर सकता, जिसकी खुद विलायत का सिक्का इस वक्त राइज है, वो कह रहा है अल मुखलिस फी विलायत, मैं आपकी विलायत से मुखलिस हूं। अगला जुमला आप ये समझिएगा, अल मुतकर्रिब इलल्लाह बि मोहब्बतिक, जुमला किसी आम इंसान का नहीं, आलिम का नहीं, जमाने के इमाम का है, अल मुतकर्रिब इलल्लाह बि मोहब्बतिक, ए अबा अब्दुल्ला मैं, यानी जमाने का इमाम हुज्जत खुदा, खुदा की जमीन पर खुदा का निजाम नाफिज करने वाला, अल मुतकर्रिब इलल्लाह बि मोहब्बतिक, आपकी मोहब्बत के जरिए से खुदा की कुर्बत हासिल कर रहा हूं आपके जरिए। अज़ीज़ो आइम्मा अलैहिस्सलाम मुबालगे नहीं करते, आइम्मा अलैहिस्सलाम खिलाफ हकीकत बयान नहीं करते, ये वो हस्तियां हैं जहां ताल्लुकात महज ताल्लुकात की बुनियाद पर बयान नहीं होते, ताल्लुकात भी अगर बयान होते हैं तो हकायक की रोशनी में बयान होते हैं। क्या हकीकत है इमाम हुसैन अलैहिस्सलाम की कि जिस जमाने के इमाम की मुझ पर आप पर विलायत फर्ज है, मैं और आप उसकी विलायत में हैं, जिसकी इताअत हम पर फर्ज है, जिसने आकर जमीन खुदा पर खुदा के निजाम को नाफिज करना है, वो इमाम हुसैन को याद करके कहे, जो खुद वली खुदा है, मैं और आप उसके जरिए से खुदा तक पहुंचेंगे, और ये इमाम कह रहे हैं अबा अब्दुल्ला मैं आपकी मोहब्बत के जरिए से खुदा का क़ुर्ब हासिल कर रहा हूं, اتقربوا الى الله بمحبتك والبراءه من اعدائك, آپ کے ذریعے سے خدا کی محبت تک پہنچ رہا ہوں. مجھے نہیں معلوم یہ بہتر آدمی چاہیے جو ان چیزوں کی وضاحت کر سکے, میں فقط ظواہر پر بات کر رہا ہوں, اس سے زیادہ کہ میری حیثیت ہی نہیں ہے. امام زمانہ امام حسین کی محبت کے ذریعے, کیوں؟ کیونکہ امام حسین زمین خدا پر کیا ہیں؟ خدا کی اس عاشقانہ محبت کی تجلی ہیں کہ کیسے کوئی خدا کو چاہتا ہے. یعنی وہ میں نے عرض کیا کہ خدا کی چاہت کا جو معیار تھا وہ حسین کے نام ہو چکا ہے. اب جب کبھی بھی کسی کو بھی خدا سے محبت اور عشق کی بات کرنی ہوگی اسے درے حسین سے آنا پڑے گا. اسی لیے زمانے کا امام بھی کہہ رہے آپ کے ذریعے سے خدا کی محبت کا طالب ہوں, آپ کے ذریعے سے. اب جب اس مقام پر امام حسین ہے تو اگلے چند جملوں میں امام زمانہ نے امام حسین کی عظمت کو تھوڑا سا واضح کیا ہے جتنا میں اور آپ سمجھ سکیں. آگے چل کے سماعت فرمائیے, یہیں سے مصائب پہ جاؤں گا. السلام علی السلام ہو اس پر, یہ سلام تھا کہ میری طرف سے سلام ہو جو عارف ہے آپ کا, آپ کی ولایت سے مخلص ہے, آپ کے ذریعے سے خدا کی تقرب کا خواہاں ہے. اس کے بعد اب سلام ہو اس پر کہ جس کی عظمتیں کیا ہیں, تین سے چار جملے بیان کرتا ہوں. السلام علی من جعل اللہ شفاء فی تربتہ, سلام ہو اس پر کہ جس کی خبر کی مٹی کو خدا نے شفا میں تبدیل کر دیا. یہ فضیلت امام حسین. السلام علی من جعل الشفاء فی تربتہ, اس پر سلام کر رہا ہوں کون؟ زمانے کا امام. اس پر سلام کر رہا ہوں کہ جس کی خاک کو خدا نے شفا بخشنے کی صلاحیت دی ہے. عزیزوں یہ جو شفا کہتے ہیں نا کہ جب کوئی کسی لا علاج مرض میں مبتلا ہو جائے تو اس کو لا کر خاک شفا چٹاؤ, اگر موت نہیں ہے اللہ کی جانب سے تو اس کو شفا ملے گی, اگر موت کا وقت معین ہے تو پھر خدا بہتر جانتا ہے, لیکن موت نہیں ہے تو ہر لا علاج مرض کی شفا خاک شفا میں. توجہ کیجئے گا, یہ جو ہم خاک شفا چٹاتے ہیں اور واقعات ہیں ایسے آپ نے بھی سنے ہوئے کہ جہاں لوگوں کو خاک شفا تھوڑی سی چکھائی گئی چٹائی گئی لوگ شفا یاب ہو گئے. یہ امام حسین خود نہیں ہے ساتھ, امام حسین کھڑے ہوئے نہیں ہیں, قبر کی مٹی ہے جس کی نسبت حسین سے ہو چکی ہے. خدا اس مٹی کی لاج رکھ رہا ہے جو قبر حسین کی مٹی ہے, اس میں شفا بانٹتی خدا بند عالم. کیا ہے اب عبداللہ الحسین, کون بنائن کرے گا اس کو؟ یہ پردہ تو قیامت میں ہی اٹھے گا کہ کیا شخصیت تھی اب عبداللہ الحسین کی. ان ظواہر سے فقط اپنی شرافت اپنی عظمت کو سمجھیے کہ ہم کچھ نہ ہوتے ہوئے اس حسین سے وابستہ ہو چکے ہیں. جتنا افتخار کرنا ہو کیجیے اس چیز کے اوپر, جتنا مرضی ناز کرنا ہو ناز کیجیے اس چیز کے اوپر کہ خدا نے آپ کو حسینی بنا کر دنیا میں بھیجا, خدا نے آپ کو حسین کے دامن سے وابستہ کیا ہے. عزیزوں السلام علی من جعل الشفاء فی تربتہ, سلام ہو اس پر کس کی خاک میں شفا رکھی ہے. السلام علی, امام بیان فرما رہے ہیں, السلام علی من الاجابۃ تحت قبہ, سلام ہو اس ہستی پر کہ جس کے گنبد کے نیچے دعائیں کبھی رد نہیں ہو سکتی. یعنی اجابت دعا کا مرکز زمین کے اوپر اگر کوئی ہے تو وہ حسین کا مرکز ہے. امام زمانہ نے بیان کیا, حقائق ہیں سارے اس کے حوالے سے. دسویں امام کی ساری تیرخ سیرت میں ملتا ہے. دسویں امام نے ایک شخص کو بلایا اپنے پاس, بلانے کے بعد کہا کہ مجھے تجھ سے کام ہے. اس نے کہا مولا حاضر ہوں, کیا کام ہے؟ امام کربلا سے دور رہتے ہیں. امام نے کہا کہ مجھے ایک امر درپیش ہے. توجہ سے سنیے گا, توجہ چاہوں گا, وقت ختم ہو رہا ہے. کس کی بات کر رہا ہوں؟ دسویں امام کی, جو خود امام وقت ہے, جس کے اٹھے ہوئے ہاتھوں کی لاج ہے کہ خدا کچھ رد نہیں کرے گا. لیکن عظمت امام حسین بھی سمجھا رہے ہیں اور امام حسین سے وابستگی کا پیغام بھی دے رہے ہیں امام ہادی. ایک شخص کو بلانے کے بعد کہتے ہیں کہ تجھے بلایا کسی کام سے. کہا کیا کام ہے مولا؟ کہا میں تجھے پیسے دے رہا ہوں, تجھے اجیر بنا رہا ہوں, تجھے ایک سفر پہ جانا ہے. کہا مولا حاضر ہوں, کہاں جانا ہے؟ کہا تجھے کربلا جانا ہے. مولا کربلا جاؤں گا, زیارت کروں گا, کیا کرنا ہے؟ نہیں زیارت تو کرے گا, جب کربلا جائے تو گنبد حسین کے نیچے کھڑے ہو کے دعا کرنا کہ امام علی نقی کی جو مشکل ہے خدا حسین کی برکت سے دور کر دے. امام وقت اپنے زمانے کا امام, لوگوں کی حاجات کا دروازہ اپنی حاجت کے لیے حسین کی طرف رخ کر رہا ہے. معمولی نہیں ہے باتیں, سمجھیے ان چیزوں کو. السلام علی من الاجابۃ تحت قبہ, سلام ہو اس پر کہ جس کی گنبد کے نیچے دعائیں مستجاب ہو جاتی ہیں, اس پر سلام ہو. آخری جملہ السلام علی من الائمۃ من ذریته, اس پر سلام ہو میرا کہ جس کی ذریت میں خدا نے امامت کو رکھ دیا ہے. نو امام امام حسین کی اولاد ہیں, نو امام امام حسین کی ذریت میں سے. یہ سلام کس نے کیا؟ امام زمانہ نے. نو اماموں کا نور امام حسین کے صلب میں موجود ہے. توجہ کی آپ نے, امام حسین السلام علی من الائمت من ذریت, امام زمانہ خود اسی ذریت میں سے ہیں, لیکن سلام کر رہے ہیں کہ اگر میں آج امام ہوں, میں جگہ پر ہوں, تو اس کی اصل حسین ہے. کس کی بنیاد حسین؟ السلام علی من الائمت من ذریت, سلام اس حسین پر کہ جس کی نسل میں خدا نے امامت کو رکھا. عزیزوں, اس حسین کے اوپر اب بتائیے, کہنا چاہیے یا نہیں, بے ابی انت و امی یا ابا عبداللہ, اے ابا عبداللہ جو کچھ ہے وہ آپ پر قربان کرنے کے لیے تیار ہوں. فقط کہنا نہیں چاہیے, مسلم کی طرح کر کے دکھا بھی دینا چاہیے. مسلم کی طرح, مسلم نے عزیزوں اپنا سب کچھ قربان کر دیا حسین کے اوپر. مسلم خود قربان ہوئے, مسلم نے اپنے بچوں کو حسین پہ قربان کر دیا. بے ابی انت و امی, اے ابا عبداللہ آپ اس ہستی کا نام ہے, آپ وہ ہستی ہیں کہ جس پر سب قربان کیا جا سکتا ہے. مسلم اپنی اولاد کے ساتھ قربان ہو گئے, علمدار کربلا اپنے بھائیوں کے ساتھ قربان ہو گئے, مسلم کے بچے کربلا میں, مسلم کی بھائی کربلا میں قربان ہو گئے. امام حسین نے مسلم کے بھائیوں کو کربلا میں کہا کہ دیکھو تمہارے لیے عقیل کے قافلے خاندان کے لیے ایک شہادت کافی ہے مسلم کی, باقی تم جانا چاہو چلے جاؤ. سب نے کہا ابا عبداللہ اس عشق کو چھوڑ کر جائیں تو جائیں کہاں, اس جگہ کو چھوڑ کے جائیں تو جائیں کہاں, بے ابی انت و امی یا ابا عبداللہ. مسلم نے کر کے دکھایا. بس آج مسلم کے ان دو مظلوم بچوں کا تذکرہ کروں عزیز, جو قید میں رہے, جن کی قید کی بہت زیادہ خصوصیات اور تاریخ میں نہیں ملتا, لیکن اتنا پتہ چلا تاریخ کے اندر منتہى الاعمال اور دیگر کتابوں کے ذریعے سے, شیخ مفید نے اس کو نقل کیا یا شیخ صدوق نے, کہ دو بچے مسلم کے قید خانے ابن زیاد میں آئے, پکڑے گئے, ابن زیاد کے سامنے لایا گیا, ابن زیاد نے داروغہ کے حوالے کیا, ان بچوں کو لے جا کر قید خانے میں ڈال دو. لیکن اس ظالم نے فقط یہ نہیں کہا, بلکہ کہا یہ مسلم کے بچے ہیں, ان پہ جتنا سختی کر سکتے ہو کرنا, جتنا سختی کر سکتے ہو کرنا. حضرت مسلم کے بچوں کو قید میں ڈالا گیا. عزیزوں, ان بچوں کو فقط رات کے وقت ایک روٹی ملتی تھی, تھوڑا سا پانی ملتا تھا. پورا دن یہ بچے پیاسے بھوکے رہتے تھے, روزے کی نیت کرتے تھے, روزے میں گزارتے تھے. کم و بیش ایک سال گزر گیا ان بچوں کو ابن زیاد کی قید میں. ایک سال جب گزر گیا تو ایک بھائی نے دوسرے بھائی سے کہا کہ اب ہم تھک گئے ہیں, اب ہم سے برداشت نہیں ہوتا, ایک کوشش کرتے ہیں اس داروغے کو اپنا تعارف کرواتے ہیں, شاید اس کے دل میں رسول اللہ کی وجہ سے ہم پر رحم آ جائے. بھائی کہتا ہے کہ ٹھیک ہے, جب آئے گا کھانا پانی لے کر آئے گا, بات کریں گے. جب وہ داروغہ آیا, زندان بان آیا, بڑے بھائی نے اس سے پوچھا, اے شخص یہ بتا تو رسول اللہ کو جانتا ہے؟ وہ کہتا ہے کیسی بات کر رہے ہو, جس کا کلمہ پڑا ہے وہ محمد مصطفیٰ ہے. اچھا, کہا یہ بتا جعفر تیار کو بھی جانتا ہے؟ کہا جعفر تیار وہ عظیم شہید ہے کہ میرے رسول نے خبر دی ہے کہ جعفر کے کٹے ہوئے بازوؤں کے بدلے خداوند عالم نے اس کو جنت میں پر عطا کیے ہیں, جعفر ان پروں کی مدد سے پرواز کرتے ہیں جنت میں. اچھا, علی کو بھی جانتا ہی ہوگا, کہاں علی داماد رسول ہیں, علی جو ہیں وہ جو رسول اللہ کی بیٹی کے شوہر ہیں. بس یہاں بچے دیکھتے ہیں کہ اس کے دل میں ایک نور موجود ہے, کہتے ہیں اے شخص اگر ان تمام ہستیوں کو جانتا ہے تو ہم اپنا تعارف کروائیں. کہتے ہیں کون ہو تم؟ کہتے ہیں ہم اسی جعفر تیار کے پوتے ہیں, ہم اسی جعفر تیار کے, ہم اسی جعفر تیار کے خاندان سے, آل رسول ہیں ہم, عترت رسول ہیں. اتنا سنتا ہے قدموں میں گرتا ہے, معذرت طلب کرتا ہے, کہتا ہے مجھے خبر نہیں تھی کہ تم آل رسول ہو. اس کے بعد کہتا ہے میں تمہیں آزاد کروں گا, رات کا وقت ہوگا در زندان چھوڑ دوں گا, لیکن یاد رکھنا سختی بہت ہے, تمہارے گرد پہرے دار بہت ہیں, تھوڑا سا پانی اور آذوقہ دوں گا, تم نکل جانا. لیکن بچوں, چونکہ ابن زیاد کی حکومت بڑی سخت ہے, ایک گزارش ہے کہ سفر فقط راتوں کو کرنا, دن میں کہیں چھپ کر بیٹھ جانا. یہ دونوں بچے اس کو دعا دیتے ہیں عزیزوں. اس کے بعد دعا دینے کے بعد رات کا وقت آتا ہے, در زندان کھول دیا جاتا ہے, یہ در زندان سے نکلتے ہیں. اب یہ بچے راتوں کو سفر کر رہے ہیں, دن میں چھپتے پھر رہے ہیں. ادھر خبر ملتی ہے ابن زیاد کو کہ مسلم کے بچے در زندان سے باہر چلے گئے. عزیزوں, یہ بچے رات کی تاریکی میں گھومتے گھومتے ایک دروازے پر پہنچتے ہیں, ایک بوڑھی عورت دروازے کے باہر بیٹھی ہوتی ہے. जाकर उससे प्यास की शिद्दत में होती है, प्यास से पानी का मुतालबा करते हैं। बूढ़ी औरत पूछती है, तुम हो कौन? कहते हैं, हम मुस्लिम इब्ने अकील के बच्चे। वो मोमिना होती है, मुस्लिम के बच्चों को अपने घर में ले आती है, पनाह दे देती है। इतने खूबसूरत बच्चे, इतने महक वाले बच्चे अपने घर में लेकर आती है। अजीनों खुलासा करके बयान करूं तो अलानी मसाए में बस मुस्लिम के बच्चों को पनाह देती है। इस कजाए रोजगार के इसी बुढ़िया का दामाद इब्ने ज़ियाद का कारिंदा होता है। रात का वक्त होता है, बच्चे एक कमरे में जाते हैं, ये बुढ़िया उनको खाना पेश करती है। वो कहते हैं, हमें खाने की हाजत नहीं है, दो रकत नमाज पढ़ने की जगह दे दे बस। थक गए हैं, थोड़ी देर सोना चाहते हैं, बुढ़िया बिस्तर लगा देती है। उसके बाद ये बच्चे अजीज सोने की कैफियत तारीख में ये बयान की कि वो बूढ़ी बा और खातून बाहर से देखती है कि बच्चे एक दूसरे से बगलगीर होकर एक दूसरे की बाहों में बाहें लपटाकर एक साथ सो रहे हैं। बस ये वक्त बुढ़िया देखती है, कुछ देर बाद ही उसका दामाद आकर दस्तखुल बाप करता है। बुढ़िया पूछती है, कौन है इस रात को? कहता है, मैं तेरा दामाद हूं। कहा, क्यों आया है? जानती है कि इब्ने ज़ियाद का कारिंदा है। कहा, इब्ने ज़ियाद के कैदी फरार हो गए हैं, मैं उनकी तलाश में निकला हुआ था, थक गया हूं, आराम के लिए आया हूं। ये बुढ़िया दरवाजे के पीछे से ही गुफ्तगू करती है, कहती है कि इब्ने आले रसूल के कत्ल से अपने हाथों को रंगीन मत करना, आले रसूल के बच्चों पे जुल्म ना करना, उनका पीछा छोड़ दे। शक करता है इसके ऊपर, कहता है, मुझे तेरी बातों से यह महसूस हो रहा है कि तुझे उन बच्चों की कोई खबर है, अगर ऐसा है तो मैं इब्ने ज़ियाद के कारिंदों को अभी लेकर आता हूं। ये बुढ़िया थोड़ी सी घबरा जाती है, दरवाजा खोलती है, उसको एक अलग हुजरे में ले जाती है, खाना खाता है, सो जाता है। अजीजों, रात का पहर होता है, एक वक्त में ऐसा आता है कि शख्स तलाश में निकलता है कि शायद इस घर में ये बच्चे मिल जाएं। तलाश में होता है, क्यों? क्योंकि हाकिम ने ऐलान किया है हजारों दिरहमों का। आता है, उस हुजरे तक पहुंच जाता है जहां मुस्लिम इब्ने अकील के ये बच्चे सो रहे होते। अजीजों, बालों से पकड़ कर उठाता है, पूछता है, तुम कौन हो? बच्चे पहले कहते हैं कि पहले हमें अमान दे फिर बताएंगे। अरब का दस्तूर था, अगर कोई अमान दे दिया करता था तो लोग मुतमईन हो जाते थे कि उनकी जान महफूज है। कहते हैं, अमान दे। कहता है, तुम्हें अमान दी? बच्चे कहते हैं, खुदा को हाजिर नाजिर रख कर बता रहा है, अमान दी। कहते हैं, हाँ खुदा शाहिद है, अमान दी। मुस्लिम के बच्चे कहते हैं, हम मुस्लिम के बच्चे। खुशी के माले निहाल हो जाता है, कहते हैं, जिनकी तलाश में सहराओं में भटक रहा था वो मेरे अपने पास मौजूद है। बच्चे कहते हैं, तुमने तो अमान दी थी। कहता है, तुम्हारी इस अमान को क्या करूं, मुझे तो हाकिम से इनाम मिलेगा। बस अजीजों, मुख्तसर ये सुबह का वक्त होता है, बच्चों को नहर के किनारे लाता है, अपने गुलाम अपने बच्चों के साथ आता है, अपने गुलाम के हवाले करता है इन बच्चों को, जान नहर के किनारे इन गुलामों इन बच्चों का सर तन से जुदा कर दे। गुलाम बच्चों को लेकर आता है, नहर के किनारे पहुंचता है, हाथ में तलवार है। ये बच्चे वहां भी पूछते हैं, अगर मारना चाहे मार ले, मगर पूछेगा नहीं कि हम कौन हैं। कहता, कौन हो? कहते, हम रसूल अल्लाह की औलाद हैं, हम रसूल अल्लाह के घराने वाले हैं। अपना तारुफ करवाते हैं, तलवार फेंकता है, कदमों को चूमता है, नहर फुरात में छलांग लगाकर दूसरी तरफ निकल जाता है। ये मलाउन देखता है कि गुलाम तैयार ना हुआ, अपने बेटे को हुक्म देता है, जाओ इन बच्चों का काम तमाम करो। अजीजों, बच्चा आगे बढ़ता है, तलवार उठाता है, बच्चों का अमल वही होता है, अपना तारुफ करवाते हैं, बच्चा तलवार फेंक देता है इस मलून का, कहता है, मैं इनके खून से अपने हाथों को रंगीन नहीं करूंगा, कल जनाबे सैयदा को जवाब क्या दूंगा। गुस्से में आता है, तैश में आ जाता है, तैश में आने के बाद खुद तलवार उठाकर आता है। ये छोटे छोटे बच्चे इसके सामने खड़े होते हैं। अजीजों, ये बच्चे इससे कहते हैं कि हमें ना मार। कहता है, हर बच्चे के सर के एवज खुदा मुझे इब्ने ज़ियाद हजार दिरहम अता करेगा। ये बच्चे कहते हैं, अगर तुझे हजार दिरहम चाहिए, हमें ले जाकर बाजारे कूफा में बेच दे, रसूल अल्लाह की निस्बत से हमारी कीमत तुझे मिल जाएगी, उस कीमत से गुजारा करना। अजीजों, ये रहम नहीं खाता, तलवार चलाने के लिए आमादा होता है। बच्चे कहते हैं, बस अब अगर मारने के लिए तैयार है, मोहलत दे थोड़ी कि हम नमाज पढ़ सके। कहता है, हाँ अगर नमाज तुम्हें फायदा पहुंचाए, नमाज पढ़ लो। बस अजीजों, ये बच्चे नमाज पढ़ते हैं, दो दो रकत नमाज पढ़ते हैं दोनों बच्चे। पढ़ने के बाद अपने हाथों को दुआ के लिए उठाते हैं, दुआ के लिए हाथ उठाकर कहते हैं, या हय्यो या कय्यूम या हलीम या अहकमुल हाकिमीन उहकिम बैनना व बैनहू। ए परवरदिगार, तू ही बेहतरीन फैसला करने वाला है,
ہمارے اور اس کے درمیان تو ہی فیصلہ کر دینا۔ بس عزیزوں یہ تیار ہوتا ہے، اب ایک بھائی کے سامنے دوسرے بھائی کا گلا کٹ رہا ہے، تاریخ میں بیان ہوا، کبھی چھوٹا بھائی بڑے بھائی سے لپٹ جاتا ہے۔ اے ظالم پہلے میرے اوپر تلوار چلا، میرے سامنے میرے بھائی کا گلا سے باہر نہ کر۔ ارے یہ پریشان ہوتا ہے، یہ کیسی محبت ہے، بالآخر بڑے بھائی کو زمین پر لٹاتا ہے، تلوار چلاتا ہے، ستن سے جدا کرتا ہے، سر کو اپنے پاس سبد میں رکھتا ہے، لاش کو نہر میں بہا دیتا ہے۔ تاریخ میں بیان ہوا یہ لاش پانی پر ٹہر جاتی ہے، گویا انتظار میں ہے اپنے بھائی کے۔ بس ابھی جو چھوٹا بھائی دیکھتا ہے اپنے بھائی کے خون میں خود کو غلطا کرتا ہے، رسول اللہ سے ایسے ملاقات کروں گا، اللہ اکبر۔ یہ تلوار چلاتا ہے، چھوٹے بھائی کا گلا بھی کاٹتا ہے، ارے سر کو اپنے پاس رکھتا ہے، لاش کو دریا میں بہاتا ہے، بڑے بھائی کی لاش تک یہ چھوٹے بھائی کی لاش پہنچتی ہے، گویا بھائی آپس میں ملتے ہیں، سفر شروع ہو گیا۔ عزیزوں بس یہ سروں کو اٹھائے اپنے زیاد کی بارگاہ میں آتا ہے، سروں کو پیش کرتا ہے۔ تاریخ کے جملے سنیے گا، ان بچوں کی مظلومیت اور ان بچوں کا حسن دیکھ کر ابن زیاد جیسا ملعون تین مرتبہ جگہ سے اٹھتا ہے، پھر بیٹھتا ہے، پھر اٹھتا ہے، پھر بیٹھتا ہے، اس سے سوال کرتا ہے تجھے رحم نہ آیا؟ ارے ان بچوں کو تو نے ذبح کر دیا۔ ماجرا سنا، پورا ماجرا بیان کرتا ہے، کیسے ان بچوں کو پکڑا تھا، کیسے ان بچوں کو مارا تھا، کیا ان بچوں کے لبوں پر آخری بات کیا تھی، بچوں کی دعا کو سناتا ہے۔ بچوں نے آخری مرتبہ خدا سے یہ کہا تھا، یا حیو یا قیوم یا حلیم یا حکم الحاکمین احکم بیننا و بینہ، اے خدا تو خود اس کے ہمارے درمیان فیصلہ کرنا۔ ابن زیاد حکم دیتا ہے، کوئی ہے جو اس ملعون کو کیفر کردار تک پہنچائے اور اتنے معصوم بچوں پہ بھی رحم لگایا؟ بس عزیزو اسے پکڑ کر لے جاتے ہیں اسی نہر کے کنارے، اس کا سرطن سے جدا کر دیتے ہیں۔ آخری جملہ بس یہاں بیان کروں، بچوں نے خدا سے کہا، خدایا ہمارے قاتل سے خود فیصلہ کرنا۔ خدا نے ان بچوں کی دعا کو مستجاب کیا، اس کا فیصلہ اسی وقت ہو گیا۔ اللہ رے سکینہ علی اکبر کے قاتل کے ساتھ ساتھ چل رہی ہے، اللہ رے سکینہ علی اصغر کے قاتل کو دیکھ رہی ہے، اللہ رے سکینہ کا سر، ارے بابا کا سر دیکھتی ہے، بابا کا قاتل کبھی تماشا مارتا۔
سَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ عَلَى لَعْنَةِ اللَّهِ عَلَى الْقَوْمِ الظَّالِمِينَ اللَّهُمَّ لَعْنَ وَلَا ظَالِمٍ ظَلَمَ حَقَّ مُحَمَّدٍ وَآلِ مُحَمَّدٍ وَآخِرَ تَابِعٍ لَهُ عَلَى ذَلِكَ اللَّهُمَّ لَعْنُهُمْ جَمِيعًا۔